यदि तपाईँ विदेशमा बस्दै हुनुहुन्थ्यो र नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो भने मानिसहरूले तपाईँलाई प्राय यो प्रश्न सोध्छ, छुट्टीमा जानु लाग्नु भएको कि फिनिस? अनि यदि तपाईँले फिनिस हो भन्नुभयो भने लगत्त फेरि अर्को प्रश्न आउँछ, किन? अनि त्यसको जवाफमा तपाईँ कम्पनी राम्रो भएन वा मेरो कन्ट्र्याक्ट सकियो अथवा करार सकियो भन्नुहुन्छ होला। हामी कन्ट्र्याक्टको अर्थ राम्रै बुझ्छौँ। कन्ट्र्याक्ट भनेको दुई पक्ष बिचको एउटा लिखित सहमति हो जसमा एकातिर तपाईँले हस्ताक्षर गर्नुहुन्छ कि यसमा लेखिएको सबै कुराहरू म गर्नेछु, र अर्कोतिर कम्पनीले हस्ताक्षर गर्नेछन् कि यसमा लेखिएको सबै शर्तहरू हामी पुरा गर्नेछौँ। जबसम्म तपाईँ दुवै पक्ष सम्झौतामा लेखिअनुसार नियम र शर्तहरू पालना गर्नुहुन्छ तबसम्म तपाईँहरू एक ठाउँ रहनुहुन्छ। तर जब ती शर्तहरू पुरा हुन्छन् वा तोडिन्छन् वा सम्झौता अन्त हुन्छ तब सम्बन्ध पनि अन्त हुन्छ। त्यसैले हाम्रो लागि सम्झौता वा कन्ट्र्याक्ट कुनै नौलो अवधारणा होइन जस्तो लाग्छ मलाई। तर जब हामी बाइबलमा आउँछौँ हामी एउटा अर्कै शब्दसँग ठोकिन्छौँ, त्यो हो करार अथवा कभनेन्ट। अनि सरस्वती हेर्दा करार र सम्झौता उस्तै उस्तै सुनिन सक्छ, किनकि कतिपय मेन पावरहरूले पनि सम्झौताको ठाउँमा करार भन्ने शब्दहरू चलाएको मैले देखेको छु। तर यी दुई बिल्कुलै फरक कुरा हुन्। कसरी परमेश्वरको करार एउटा कानुनी सम्झौताभन्दा कसरी फरक छ त? हुन त दुई यी दुई एक आपसमा सम्बन्धित छन् तर एउटै भने चाहिँ होइनन्। सम्झौताको कुरा गरौँ पहिले, यो मुख्य गरी दुई पक्षबित आपसी फाइदाको लागि गरिने एउटा कानुनी सम्झौता हो। मैले काम गर्नुपर्छ, तपाईँले पनि आफ्नो काम गर्नुपर्छ, यसमा यस्ता शर्तहरू हुन्छ। यदि तपाईँ एउटा पक्षले शर्त तोड्यो भने त्यो सम्झौता त्यहीँ सकिन सक्छ, यो अस्थायी हुन्छ है सम्झौता, र शर्त सहितको र एकदमै व्यापारिक लेनदेनमा आधारित हुन्छ। तर बाइबलमा करारको अर्थ योभन्दा धेरै गहिरो र वजनदार हुन्छ। करार भनेको प्रतिबद्धता र प्रतिज्ञाद्वारा स्थापित गरेको एउटा गम्भीर अटुट र पवित्र सम्बन्ध हो जसको सुरुवात स्वयं परमेश्वरले गर्नुहुन्छ। जब परमेश्वरले इस्रायलीहरूलाई इस्रायलीहरूसँग करार बाँध्नुभयो, उहाँले यसो भन्नुभयो होइन, यहाँ सही गर, हस्ताक्षर गर र मेरो लागि काम गर। बरु उहाँले यसो भन्नुभएको छ कि म तिमीहरूको परमेश्वर हुनेछु र तिमीहरू मेरा प्रजा हुनेछौ। यो सम्बन्धको विषयमा हो। र त्यो करारमा पनि नियम र कर्तव्यहरू त थिए, तर त्यसको जग कुनै व्यापारिक लेनदेनमा नभई बरु परमेश्वरको अनुग्रह र उहाँको कहिले नबद्लिने प्रेमको प्रतिबद्धतामाथि आधारित थियो। अनि यही करारलाई आज हामी आजको वचन खण्ड प्रस्थानको पुस्तक बढाउँदैछौँ। कृपया मसँगै तपाईँले प्रस्थान 23 अध्यायलाई पल्टाउनुहोस्। आज हामी 23 अध्यायको 20 पददेखि हामी 24 अध्यायको अन्तिम पदसम्म हेर्नेछौँ। प्रस्थान बाइबलको दोस्रो पुस्तक हो। तपाईँ बाइबलसँग त्यति परिचित हुनुहुन्न भने तपाईँले यसलाई पृष्ठ सङ्ख्या 111 भेटाउन सक्नुहुन्छ। अगाडिबाट सुरु गर्नु खोज्न सुरु गर्नुभयो भने यसलाई चाँडै भेटाउनुहुनेछ। प्रस्थान आज हामी 23 अध्यायको 20 पददेखि हामी 24 अध्यायको 18 पदसम्म हेर्नेछौँ। Exodus chapter 23 from verse 20 to chapter 24 verse 18. So ma tapaiharulai yaha ko prishthabhumi bare ma chotkari ma samjhauna chahanchu. Hami ajhai pani Israeli sanga Sinai parbat mai chhau, yo kura lai dhyan rakhau. Tiniharu pratyek gareko bhumi athawa Canaan desh tarfa ko yatra ma chhan. तर यी मानिसहरू त्यो कनान पुग्नु अघि परमेश्वरले एउटा महत्त्वपूर्ण यहाँ काम गर्नुभएको हामी देख्छौँ। परमेश्वरले आफूलाई यी मानिसहरू कहाँ प्रकट गर्नुभयो र उहाँले करारका अथवा व्यवस्थाका प्रतिज्ञाका ती इत्यादि शर्तहरू पनि स्थापना गर्नुभयो, र यी कुराले चाहिँ ती मानिसहरूको जिउने जीवनशैलीलाई मार्गदर्शन गर्नुपर्ने थियो। र परमेश्वरले यी इस्रायलीहरूलाई आफ्नो आराधना कसरी गर्ने र उहाँको करारका मानिसको रूपमा कसरी जिउने भनेर यहाँ स्पष्ट रूपमा सिकाउनु भएको हामी पाउँदछौँ कनान देशमा प्रवेश गर्नुभन्दा पहिले। र अहिले आजको हाम्रो खण्डमा हामी यही पाउँछौँ कि कनान अझै पनि परै छ, कनान उनी पुगिसकेको छैनन्, कनान देशमा पुग्नलाई टाइम लाग्नेछ, र यी इस्रायलीहरू साना ठुला चुनौतीहरू जोखिमहरू र एकदमै अप्रत्याशित अज्ञात कुराहरू भएर उनीहरू जानेछन्। तिनीहरूले विभिन्न देश अथवा दिशाबाट उनीहरूको याहुवेमाथिको त्यो आफ्नो विश्वास र भरोसाका धेरै परीक्षाहरूको सामना गर्नु पनि पर्ने थियो, र परमेश्वरले आफ्ना प्रजाहरूलाई, आफ्ना मानिसहरूलाई उहाँको करारका प्रजाको रूपमा प्रतिज्ञा गरेको त्यो भूमिमा, देशमा प्रवेश गर्न, त्यहाँ विजय हासिल गर्न र त्यहाँ बसोबास गर्न तयारी गरिरहँदाखेरि उहाँमाथि भरोसा गर्न र उहाँको आज्ञा पालन गर्न निरन्तर प्रोत्साहन गर्नुहुन्छ। माने आजको हाम्रो ध्यान हामी यसैमा केन्द्रित गर्नेछौँ। यी अध्यायहरूलाई 23 र 24 अध्यायहरूलाई राम्ररी बुझ्नको लागि हामी यिनीहरूलाई दुईवटा मुख्य बुदाहरूमा हामी विभाजित गर्नेछौँ। पहिलो हामी विजयको प्रतिज्ञालाई हेर्नेछौँ, 23 अध्यायको 20 पददेखि 33 पदसम्म विजयको प्रतिज्ञा, र त्यसपछि हामी 24 अध्यायको 1-18 पदसम्म हामी बाचाको पक्का हेर्नेछौँ अथवा करारको पक्का, विजयको प्रतिज्ञा र बाचाको अथवा करारको पक्का दुईवटा बुदाहरू। यदि तपाईँ वचन लेख्दैहरू चाहिँ दुईवटा कुरा लेख्न सक्नुहुन्छ। सो 2 points फर आवर सर्भेन्ट टुडे, द फर्स्ट द कन्क्वेस्ट प्रोमिस्ड इन चैप्टर 23:20-33, एन्ड सेकेन्ड द कोभेनन्ट कन्फर्म्ड Chapter 24:1-18. The conquest promised and the covenant confirmed. And pahile bijayko pratigya hernechau. 23 adhyayko 20 dekhin 33 padma. 20 paddekhi ma pardaichu. Hera, bachama timihalai raksha garnalai ra maile tayar pareko thau ma timihalai puryaunalai ma euta dut timihalka aghi aghi pathaunechu. ध्यान दिएर तिनको कुरा सुन, तिनको विरुद्धमा नउठ, किनभने तिनले तिमीहरूको अपराध क्षमा गर्ने छैनन्, किनकि तिनैमा मेरो नाउँ छ। यदि तिमीहरूले तिनको कुरा सुन्यौ र मैले भनेको सबै गर्यौ भने म तिमीहरूका शत्रुहरूको शत्रु र तिमीहरूका विरोधीहरूको विरोधी हुनेछु। मेरा दूत तिमीहरूका अघि अघि जानेछन् र एमोरी, हित्ती, परिजी, कनानी, हिब्बी र यबुसीहरूको देशमा तिमीहरूलाई पुर्याउनेछन् र म उनीहरूको नाउँ निशान मेटिदिनेछु। उनीहरूका देवतालाई नढोग, पूजा नगर र उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिल्कुलै नाश गर र उनीहरूका चोखा ढुङ्गालाई टुक्रा टुक्रा पार। तिमीले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नु र उहाँले तिमीहरूका अन्न पानीमा आशिष दिनुहुनेछ। म तिमीहरूका बीचबाट रोगहरू हटाइदिनेछु। तिमीहरूको देशमा कोही गर्व न गर्वतु हुने वा बाजी हुने छैन। म तिमीहरूलाई पुरा आयु दिनेछु। म आफ्नो आतंक तिमीहरूका अघि अघि फैलाउनेछु र तिमीहरू जुन जाति कहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामनेबाट भगाउनेछु। म तिमीहरूका अघि अघि अरिङ्गाल पठाउनेछु र त्यसले हिब्बी, कनानी र हित्तीहरूलाई तिमीहरूको सामनेबाट धपाउनेछ। तर म उनीहरूलाई तिमीहरूका सामनेबाट एकै वर्षमा धपाउने छैन, नत्र त देश उजाड भएर जानेछ र जङ्गलका जन्तुहरू तिमीहरूका लागि सङ्ख्यामा धेरै हुनेछ। तिमीहरू बढेर त्यो देश आफ्नो अधिकारमा नपारुन्जेल अलिअलि गरेर म उनीहरूलाई तिमीहरूका सामुनेबाट धपाउनेछु। म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिस्थीहरूको समुद्रसम्म र उजाड स्थानदेखि यसो युफ्रेटिससम्म तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पनेछु र तिमीहरूले उनीहरूलाई धपाउनेछौ। तिमीहरूले उनीहरू र उनीहरूका देवताहरूसँग करार नबाँध्नु। तिमीहरूले तिमीहरूको देशमा उनीहरूलाई बस्न नदिनु, नत्र त उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउला लाउलान्, किनकि तिमीहरूले उनीहरूका देवता पूजा गर्यो भने तिमीहरू निश्चय नै उनीहरूका फन्दामा पर्नेछौ। सो पहिलो विजयको प्रतिज्ञा हामी यहाँनिर देख्दछौँ। हामीलाई यो पढ्ने बित्तिकै थाहा भइहाल्छ कि कनान कुनै त्यो मानव रहित वा खाली भूमि देश थिएन। त्यहाँ मानव बस्ती पहिले नै थियो। त्यो ठाउँमा पहिले मानिसहरू बसिरहेका थिए। अमरी, हित्ती, परिजी, करानी, हिब्बी, योबिसी जस्ता जातिहरू त्यस भूमिमा, त्यस देशमा पहिलेदेखि बसोबास गर्दै आइरहेका थिए र उनीहरूलाई यो इस्रायलीहरूलाई त्यो देशमा माला र दोसालाले स्वागत गर्नु भने कोही पनि यहाँ पर्खिरहेका थिएनन्। यो कुरा याद गर्नुहोस्, यस भूमिमा प्रवेश गर्न तिनीहरूले यी मानिसहरूसँग युद्ध गर्नुपर्ने थियो र युद्ध लडेर जितेर नै त्यो भूमिलाई, त्यो देशलाई आफ्नो कब्जामा उनीहरूले लिनुपर्ने थियो। त्यसकारण यहाँ एउटा कुरा स्पष्ट हुँदछ कि कनानी माथिको विजय तिनवटा कुराले मात्र सम्भव हुनेवाला थियो। तिनवटा कुराले, पहिलो भनेको परमेश्वरको उपस्थितिले, दोस्रो परमेश्वरको सुरक्षा र तेस्रो परमेश्वरको प्रबन्धले यो लडाई, यो विजय निश्चित थियो। सो पहिलो परमेश्वरको उपस्थितिले मात्र कनान देशमाथिको विजय सम्भव हुनेवाला थियो। द कन्क्वेस्ट वुड बी पोसिबल ओन्ली बिकज अफ गॉड्स प्रेजेन्स। मसँग यो पद 20 हेर्नुहोस् न फेरि एकपल्ट। हेर, बाटोमा तिमीहरूलाई रक्षा गर्नलाई र मैले तयार पारेको ठाउँमा तिमीहरूलाई पुर्याउनलाई म एउटा दूत तिमीहरूको अघि अघि पठाउनेछु। परमेश्वरले आफ्नो मानिसहरूको अघि अघि आफ्नो दूत पठाउने यहाँ प्रतिज्ञा गर्नुभएको छ। त्यो दूतको काम बाटोमा यी इस्रायलीहरूको रक्षा गर्नु, उनीहरूलाई सही मार्गमा डोर्याउनु र परमेश्वरले तिनीहरूले तयार पार्नुभएको प्रतिज्ञाको भूमिमा, देशमा सुरक्षित साथ पुर्याउनु थियो। अनि आफ्ना मानिसहरूको रक्षा र नेतृत्व गर्न परमेश्वरले पठाउनु भएको दूत कुनै साधारण दूत थिएनन्। पद 23 तपाईँले स्पष्ट देख्नुहुन्छ कि परमेश्वरले दूतलाई मेरो दूत तिमीहरूको अघि अघि जानेछन् भनेर भन्नुभएको छ। यसले के देखाउँछ भने यी दूतसँग स्पष्ट रूपमा विशिष्ट रूपमा परमेश्वरकै उपस्थिति थियो र परमेश्वरकै पूर्ण अधिकार थियो। केसको अर्थ इस्रायलले हात बाँधेर केही नगरिकन आरामसँग बस्न सक्थ्यो त? पक्कै पनि सक्दैन थियो। सफलता दिन्छु भने परमेश्वर प्रतिको अर्थ यो थिएन कि उनीहरूले परमेश्वरको आज्ञा मान्नु पर्दैन। सफलता पाउनको लागि आज्ञापालन गर्नु एकदमै आवश्यकता सरी आवश्यक थियो। पद 21 हेर्नुहोस् न फेरि भने ध्यान दिएर तिनको कुरा सुन। कसको कुरा सुन? परमेश्वरले पठाउनु हुने यो दूतको कुरा सुन। यिनीहरूले त्यो दूतको कुरामा ध्यान दिनु पर्थ्यो र उहाँले भन्नुभएको हरेक वचन पालन गर्नु पर्थ्यो। इस्रायलीहरूले तिनीहरूले त्यो दूतलाई स्वयं परमेश्वरलाई जतिकै गम्भीरतापूर्वक लिनुपर्थ्यो र दूतले जे जे हराउनुहुन्थ्यो जहाँ जहाँ डोर्याउनुहुन्थ्यो लैजानुहुन्थ्यो उहाँको नेतृत्वलाई पछ्याउँदै उहाँको वचनको अधीनमा बस्दै इस्रायलीले त्यही गर्नुपर्थ्यो। त्यति मात्र होइन, परमेश्वरले एउटा कडा चेतावनी पनि दिनुहुन्छ उहाँको विरुद्धमा कुनै पाप अथवा अपराध नगर, उहाँको विरुद्धमा विद्रोह नगर, विरुद्धमा नउठ। किन? यसको दुईवटा कारणहरू दिएको छ। किनभने 21 पद हेर्नु न, तिनले तिमीहरूको अपराध क्षमा गर्ने छैनन् पहिलो कारण, दोस्रो कारण किनकि तिनैमा मेरो नाउँ छ। 21 पदको अन्तिम वाक्यांश अर्को शब्दमा भन्नुपर्दाखेरि परमेश्वरको आफ्नै उपस्थिति र अधिकार विशेष रूपमा ती दूतसँग जोडिएको थियो। ओके, यो कुनै साधारण दूत थिएन र त्यसैले त्यो दूतको विरुद्धमा जानु भनेको र त्यो दूतको कुरा नसुन्नु भनेको र विद्रोह गर्नु भनेको स्वयं परमेश्वरको कुरा नसुन्नु र परमेश्वरको विरुद्धमा विद्रोह गर्नु थियो। यो इस्रायलले गम्भीरताका साथ लिनु पर्थ्यो। त्यसैले परमेश्वर आफ्नो मानिसहरूलाई यसो भन्नुहुँदैछ, मेरो कुरा सुन, मेरो आज्ञा पालन गर, ट्रस्ट एन्ड ओबे, किनभने म तिमीहरूसँग छु, म तिमीहरूका बिचमा छु। जब तिमीहरू प्रति गरेको भूमितर्फ यात्रा गर्छु म तिमीहरूको साथमा छु। जब तिमीहरू त्यो देशलाई कब्जा गर्ने अगाडि बढ्छौ म तिमीहरूसँगै हुनेछु। जब तिमीहरू शत्रुहरूसँग लड्छौ र त्यहाँ बसोबास गर्न थाल्छौ म तिमीहरूसँगै हुनेछु। तिमीहरूले गर्नुपर्ने कुरा केवल म माथि भरोसा राख्ने र मेरो आज्ञा पालन गर्ने मात्र हो। परमेश्वर यही कुरा यहाँनिर भन्दै हुनुहुन्छ। अनि परमेश्वरको उपस्थितिले मात्रै यो कनान देशमाथिको विजय सम्भव हुनेवाला थियो। दोस्रो कुरा, कनान देश प्राप्त गर्ने कनान देश माथिको यो विजय परमेश्वरको सुरक्षाको कारणले सम्भव हुनेवाला थियो, केवल उहाँको उपस्थिति कारणले मात्र होइन। द कन्क्वेस्ट वुड बी पोसिबल बिकज अफ गॉड्स प्रोटेक्सन, द्याट्स नम्बर 2। बट 24 हेर्नुहोस् न, 26 उनीहरूका देउताहरूलाई नडोग, पूजा नगर, उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिल्कुलै नाश गर, उनीहरूका चोखा ढुङ्गालाई टुक्रा टुक्रा पार। अनि कन्टिन्यू यहाँनिर अरू कुराहरू भनेको हामी देख्दछौँ। सो परमेश्वर आफ्नो मानिसहरूलाई मूर्ति पूजाको विरुद्धमा चेतावनी दिएर र तिनीहरूलाई तिनीहरूका शत्रुहरूलाई हराएर उनीहरूको अघिबाट धपाउने प्रतिज्ञा गर्नुभएको हामी देख्दछौँ। यसरी परमेश्वर आफ्नो मानिसहरूको रक्षा गर्नुहुन्छ। सो परमेश्वर आफ्नो मानिसहरूलाई मूर्ति पूजाको विशेष पासबाट यहाँनिर जोगाउनलाई यहाँ आज्ञा दिनुभएको छ। कनान देशमा पस्दै गर्दा उहाँले भन्नुभयो कि उनीहरूको देउतालाई नडोग, न पूजा नगर, उनीहरूका रीतिअनुसार नगर, तर उनीहरूलाई बिल्कुलै नाश गर, र उनीहरूका चोखा ढुङ्गाहरूलाई टुक्रा टुक्रा पार। परमेश्वरको मानिसहरूलाई झुटो त्यो आराधनाबाट अथवा मूर्ति पूजाबाट जोगिन मात्र यहाँ भनिएको थिएन, तर त्यसलाई पूर्ण रूपमा इन्कार गर्न र आफ्ना बीचबाट हटाउन पनि भनिएको थियो। सो इस्रायलले मूर्ति पूजाबाट केवल उम्कने मात्र होइन, बरु त्यसलाई जरादेखि नै उनीहरूको बीचबाट नष्ट गर्नुपर्ने थियो। सो परमेश्वर आफ्ना मानिसहरूलाई कनानका ती मूर्ति पूजा कति थानहरू, चोखा ढुङ्गाहरू भने यहाँ भनिएको छ, ती उपासनागत आराधनागत ती वस्तुहरूलाई टुक्रा टुक्रा पार्न यहाँ आज्ञा गर्नुभएको छ। अनि पुरानो करारमा यी चोखा ढुङ्गाहरूको आफ्नो विशेष अर्थ हुन्थ्यो। यहाँलाई थाहा छ, कहिलेकाहीँ परमेश्वर आफ्ना मानिसहरूसँग गर्नुभएका कार्यहरू सम्झनको लागि ठुला ठुला ढुङ्गाहरू स्मारकको रूपमा खडा गरिन्थ्यो। उदाहरणको लागि उत्पत्ति 28 र 35 परमेश्वरबाट प्रकाश पाएपछि याकुबले बेथेलमा ढुङ्गाको एउटा खम्बा खडा गरेका थिए। पछि मोसाले पनि इस्रायलबाट 12 कुलको प्रतिनिधित्व गर्ने 12 खम्बाहरू खडा गरे। यी स्मारक ढुङ्गाहरूले परमेश्वरको करार र उहाँको विश्वासिकताको साँची दिन्थे। तर कनानीहरूको खम्बा त्यो ढुङ्गा जसलाई यहाँ परमेश्वरले टुक्रा टुक्रा पार्नु भए भन्नुभएको छ, तिनीहरू बिल्कुलै फरक थिए। तिनीहरूका ढुङ्गाहरू मूर्ति पूजा र झुटो धर्मसँग जोडिएका थिए। यी ठाउँहरू झुटो देवताहरूको भक्ति गर्ने आराधना गर्ने ठाउँ थियो कनान देश। त्यसैले परमेश्वरले यी कुराहरूलाई सहन सक्नुहुन्न थियो। ती झुटा उपासनाका थानहरूलाई लुकाएर राख्ने अथवा कतै सार्ने वा मानिसहरू आँखाबाट टाढा मात्र राख्ने होइन, बरु पूर्ण रूपमा नष्ट गर्नुपर्ने थियो। किन आखिरमा? किनकि परमेश्वरलाई थाहा छ कि यी मानिसहरूको आफ्ना जनहरूको हृदय झुटो उपासनातर्फ अथवा मूर्ति पूजातिर सजिलै आकर्षित हुन सक्छ भनेर। परमेश्वर आफ्नो जनहरूको हृदय थाहा थियो, वास्तवमा उनीहरू पछि परीक्षामा परेका छन् र उनीहरूले मूर्तिहरू पुज्न पुगेका छन् र उनीहरूको सुरक्षाको निम्ति उनीहरूलाई प्रोटेक्ट गर्नको निम्ति जोगाउनको निम्ति परमेश्वरले यहाँ यो आज्ञा दिइरहनु भएको छ। यो कुरा पछि गएर इस्रायलको निम्ति पासो बन्न सक्थ्यो, त्यसैले पहिले नै त्यसलाई हटाइदिएर परमेश्वरले आफ्नो मानिसहरूको रक्षा गर्दै हुनुहुन्थ्यो। अनि परमेश्वरले प्रत्यय गर्नुभयो कि उहाँको कुरा मान्दा करारका आशिषहरू आउनेछन्। यहाँ देखि स्पष्टसँग लेखिएको छ, उहाँले तिनीहरूको अन्न र पानीमा आशिष दिने प्रत्यय गर्नुभयो। साथी उहाँले त्यो रोग बिरामी बाँझोपन वा अल्पायुको मृत्युबाट पनि जोगाउने प्रतिज्ञा गर्नुभयो 25-26 पदमा। अनि यो वास्तवमा उहाँको प्रतिज्ञा साँचो प्रतिज्ञा थियो अनि त्यतिको समयमा यो उहाँले पुरा पनि गर्नुभएको हामी देख्दछौँ। यद्यपि नयाँ घरमा आएपछि हामी देख्दछौँ आज परमेश्वरको यो प्रतिज्ञा परमेश्वर प्रतिज्ञा गर्नुभएको आशिषहरूले आत्मिक अर्थ लिइसकेको छ। एफिसी जब एक अध्याय हामी पढेर खोलेर पढ्छौँ भने हामी त्यतिर जाने छैनौँ। सो परमेश्वरले इस्रायलका शत्रुहरूलाई हराएर उनीहरूको अघिबाट धपाएर पनि उनीहरूको रक्षा गर्ने प्रतिज्ञा गर्नुभयो। 27-28 पदमा परमेश्वर भन्नुहुन्छ, म आफ्नो आतङ्क तिनीहरूको अघि फैलाउनेछु र तिमीहरू जुन जाति कहाँ जानेछौ उनीहरू सबैमा म गोलमाल ल्याउनेछु। म तिमीहरूका सबै शत्रुहरूलाई तिमीहरूको सामनेबाट भगाउनेछु। म तिमीहरूका अघि अरिङ्गाल पठाउनेछु र त्यसले हिब्बी कनानी र हित्तीहरूलाई तिमीहरूका सामनेबाट धपाउनेछ। एकजना बाइबल टिप्पणीकारले यसरी भनेका छन् कि यी विजयीहरूको अर्थ यो थियो कि कनान देशको कब्जा वास्तवमा एउटा सफाई अभियान जस्तै मात्र हुनेछ। युद्धको मैदानमा इसरायल पुग्न अघि नै यहोवा परमेश्वर आफैले शत्रुलाई नष्ट गरिसक्नुहुनेछ र इसरायलले बाँकी रहेको सरसफाई काम मात्र पुरा गर्नेछन्। अरू शब्द भन्नुपर्दा परमेश्वरले पहिले जितिसक्नुभएको विजयमा इसरायलले केवल सहभागिता मात्र जनाउनु पर्ने थियो र अन्तमा यो विजय परमेश्वरको प्रबन्धको कारणले मात्र सम्भव हुनेवाला थियो। यो प्रतिज्ञा गरेको विजय केवल परमेश्वरको प्रबन्धको कारणले मात्र सम्भव हुनेवाला छ। एन्ड थर्डली एन्ड फाइनली द कन्क्वेस्ट वुड बी पोसिबल बिकज अफ गॉड्स प्रोभिजन। 29 पददेखि तल हेर्नुहोस् न, तर म उनीहरूलाई तिमीहरूका सामनेबाट एकै वर्षमा धपाउने छैन, नत्र त देश उजाड भएर जानेछ र जङ्गलका जन्तुहरू तिमीहरूका लागि सङ्ख्यामा धेरै हुनेछन्। तिमीहरू बढेर त्यो देश आफ्नो अधिकारमा नपारुन्जेल अलिअलि गरेर म उनीहरूलाई तिमीहरूको सामनेबाट धपाउनेछु। म तिमीहरूका सिमाना लाल समुद्रदेखि पलिस्तीहरूको समुद्रसम्म र उजाड स्थानदेखि यसो युफ्रेटिससम्मै तोकिदिनेछु। म त्यस देशका बासिन्दाहरूलाई तिमीहरूका हातमा सुम्पनेछु र तिमीहरूले उनीहरूलाई धपाउनेछौ। तिमीहरूले उनीहरू र उनीहरूको देवताहरूसँग करार नबाँध्नु। तिमीहरूले तिमीहरूको देशमा उनीहरूलाई बस्नु नदिनु, न त उनीहरूले तिमीहरूलाई मेरो विरुद्धमा पाप गर्न लगाउलान् लाउलान्, किनकि तिमीहरूले उनीहरूका देवता पूजा गर्यो भने तिमीहरू निश्चय नै उनीहरूको फन्दामा पर्नेछौ। परमेश्वरले स्पष्ट पार्नुभयो कि यो विजय एकैचोटि र एकै दिनमा हुनेवाला छैन, पुरा हुनेवाला छैन, यसका लागि समय लाग्नेछ। जबसम्म इस्रायलको सङ्ख्या बढ्दैन र तिनीहरू त्यो भूमिमा भरिन र त्यसलाई सम्हाल्न तयार हुँदैन, तबसम्म परमेश्वर ती जातिलाई बिस्तारै क्रमशः धपाउने उहाँले प्रतिज्ञा गर्नुभयो। तर अन्तमा परमेश्वर कनानीहरू र तिनीहरूको धर्म र तिनीहरूको देवतालाई त्यस भूमिबाट पूर्ण रूपमा हटाउन चाहनुहुन्थ्यो। तर किन? किनभने परमेश्वर आफै इस्रायलको प्रबन्धक हुनुहुनेवाला थियो। आफै नै कनानका देवताहरूले उन्नति अथवा सन्तान दरसन्तान र प्रशस्तताको प्रतिज्ञा गर्थे। त्यहाँका मानिसहरू विश्वास गर्थे कि तिनीहरूको झुटो धर्मले गर्दा नै जमिनमा आशिष मिल्नेछ। त्यसैले इस्रायलले पनि परमेश्वरलाई छोडेर ती देवताहरूमाथि भरोसा गर्न सक्ने उनीहरूमा त्यो खतरा थियो। डर के थियो भने इस्रायलहरू पनि कनानीहरू जस्तै बन्नेछन् र तिनीहरूको जीवनशैली अपनाउनेछन् र तिनीहरूको धर्म अँगाल्नेछन् र परमेश्वरको विरुद्धमा पाप गर्नेछन्। तर परमेश्वर भन्नुहुन्छ, ती झुटो देवी देवतालाई हटाऊ तिमीहरूको माझबाट, मूर्ति पूजा र नष्ट गर, तिमीहरूसँग कुनै पनि सम्झौता नगर, तिनीहरूको देवताहरूको सेवा नगर, तिनीहरूको उपासनामा कुनै भाग नल्याऊ, मूर्ति पूजामा सहभागी नहौ, किनभने म तिमीहरूलाई आशिष दिनेछु। परमेश्वर त्यही भन्नुहुँदैछ, तिनीहरूले होइन, म तिमीलाई आशिष दिनेछु, म तिमीहरूको प्रबन्धक हुनेछु, म तिमीहरूको आवश्यकताहरू पुरा गर्नेछु, म तिमीहरूको रक्षा गर्नेछु। तिमीहरू अन्त कतै हेर्नु पर्दैन, तिमीहरूको प्रबन्धक, आशिषको दाता, स्रोत म आफै हुनेछु, तिमीहरूको निम्ति म आफै पर्याप्त हुनेछु। तर परमेश्वर भन्नुहुन्छ, यदि तिमीहरूले तिनीहरूका देवताहरूको सेवा गर्यो भने त्यो तिमीहरूको लागि पक्कै एउटा पास हो भन्नेछ। त्यसैले कनानका मानिसहरू र तिनीहरूको धर्म इस्रायलको लागि परीक्षा पासको कारण नबनोस् भने परमेश्वर तिनीहरूलाई त्यस भुइँबाट अन्तत हटाउनु भएको हामी देख्दछौँ इतिहासमा। अब तपाईँले सोध्नु होला, के यो न्यायपूर्ण कुरा भएर परमेश्वरले कनानीहरूलाई किन त्यसो गर्नुभयो? एउटा जातिको जमिन खोसेर अर्को जातिलाई दिनु त अन्याय जस्तो देखिँदैन र? फेरि हामीले कुरा बुझ्न आवश्यक छ कि परमेश्वरले बिना कारण हचुवाको भरमा यहाँ काम गरिराख्नु भएको छैन। उहाँले बिना कारण कनानका ती बासिन्दाहरूलाई धपाइराख्नु भएको छैन। कनानीहरूलाई जे भयो, जे आइपऱ्यो, त्यो अन्याय थिएन, त्यो त परमेश्वरको न्याय थियो, दण्ड थियो। त्यसको निम्ति उनीहरू त्यो भोग्नको लागि उनीहरू योग्यका थिए। उत्पत्ति 15:16 पदको कुरा तपाईँ याद गर्नुहोस्, एकपल्ट पठाउनुहोस् त। उत्पत्ति 15:16 पद, यहाँ परमेश्वरले अब्राहमसँग करार बाँध्नु भएको छ। 14 पदमा हुनुहुन्छ, तर तिनीहरू जुन जातिका दास बनेछन् उनीहरूको पनि म इन्साफ गर्नेछु, र पछिबाट तिनीहरू धेरै धन सम्पत्ति लिएर निस्क्याउनेछन्। मिश्र देशको कन्टेक्स्टमा कुरा भइरहेको छ। 14 पद 15 पद त छ, यहाँ आफ्ना पितृहरू कहाँ शान्तिसित जानेछन्। अब्राहम तेरो पुरो बुढेसकालमा पगाडिनेछस्। अनि 16 पद हेर्नुहोस् त, 14 पुस्तामा तेरा सन्तानहरू फेरि यहाँ आउनेछन्, कहाँ? कनान देशमा, किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पुरा भएको छैन। परमेश्वर अब्राहमलाई भन्नुभयो कि उनका सन्तानहरू अर्को देशमा 400 वर्षपछि 14 पुस्तामा कनानमा फर्कनेछन्। किन तर यति धेरै वर्षपछि, यत्रो ग्यापपछि किन? अनि परमेश्वर भन्नुहोस् किनकि एमोरीको अधर्म अहिलेसम्म पुरा भएको छैन। ती जातिहरू परमेश्वरको न्यायमा नै थिए, यसको अर्थ, र परमेश्वर तिनीहरूलाई धेरै लामो समयसम्म धैर्य गरेर मौका दिनुभएको थियो तिनीहरूले प्रस्ताव गर्नु भनेर। तिनीहरूमाथि न्याय अचानक आएको थिएन प्रियहरू, र तिनीहरूको त्यो लगातार त्यो घोर पाप र विद्रोहको कारणले गर्दाखेरि परमेश्वरको न्याय तिनीहरूमाथि खनिएको थियो। सो परमेश्वरको कामको दुईवटा पाटो तपाईँले देख्नुहुँदैछ, टु पार्ट्स टु गड्स एक्सन हियर। परमेश्वर कामलाई हामी दुई पाटोबाट बुझ्न सक्छौँ। पहिलो पाटो भनेको परमेश्वरले अब्राहमसँग गर्नुभएको प्रतिज्ञा पुरा गर्दै उहाँ परमेश्वरले अब्राहमका सन्तानहरूलाई कनान देश दिँदै हुनुहुन्थ्यो। एउटा कुरा, परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्नुहुँदै थियो त्यो कनान देश दिने, किनकि तपाईँलाई थाहा छ परमेश्वरले इस्रायलीहरूलाई आफ्नो जाति बनाउने मात्र प्रतिज्ञा गर्नु भएन, तर उनीहरूलाई देश दिने पनि प्रतिज्ञा गर्नुभएको थियो। अनि त्यो अब्राहमसँग बाँध्नुभएको उत्पत्ति 12:10 बाँध्नुभएको प्रतिज्ञा परमेश्वरले यहाँ पुरा गर्दै अब्राहमका भावी सन्तानलाई कनान देश दिँदै हुनुहुन्थ्यो एउटा पाटोमा। अर्को पाटोमा, दोस्रो पाटोमा, परमेश्वरले कनानीहरूमाथि उनीहरूको भयानक पाप र विद्रोहको कारणले गर्दा आफ्नो धार्मिक न्याय बर्साउँदै हुनुहुन्थ्यो। परमेश्वरको अनुग्रह र न्याय हामी सँगसँगै गइरहेको देख्छौँ हरेक चोटि। परमेश्वरको न्याय मुख अथवा परमेश्वरको क्रोध र परमेश्वरको कृपा, परमेश्वरको न्याय र मुक्ति सँगसँगै गइरहेको देख्दछौँ। यसको अर्थ तपाईँ आज यहाँ हुनुहुन्छ र तपाईँ आफ्नो पापमा लागिरहनु भएको छ, पापमा जिइरहनु भएको छ, तपाईँ पश्चाताप गर्न चाहनुहुन्न भने तपाईँको लागि यो चेतावनी होस्, परमेश्वरको न्याय एक दिन पक्कै आउनेछ, एक दिन पक्कै आउनेछ, र त्यसबाट कोही पनि उम्कन सक्ने छैन। कोही पनि परमेश्वरको न्यायबाट उम्कन सक्नेवाला छैन। वर्षौँ लाग्न सक्छ, तर एक दिन हामी सबै परमेश्वरको त्यो न्याय आसनको सामु खडा हुनुपर्ने त्यो दिन आउनेछ। याद रहोस्, परमेश्वरले अहिले तपाईँलाई दण्ड दिइराख्नु भएको छैन भने यसको अर्थ यो होइन कि परमेश्वरले पापलाई हल्का रूपमा लिनुहुन्छ, उहाँ पापलाई व्यवस्था गर्नु भइरहेको छ। होइन, यो उहाँको कमजोरीको बारेमा होइन, तर उहाँको धैर्यताको बारेमा। उहाँ यसकारण पर्खिरहनु भएको छ ताकि तपाईँले पश्चाताप गर्नुभएको होस् र नष्ट हुनबाट जोगिनु भएको होस्। त्यसैले आजै आफ्नो पापहरूबाट फर्कनुहोस् र यसु ख्रिस्टमाथि विश्वास गर्नुहोस्। आज हामी इस्रायली जस्तै सिनै पर्वतको फेदमा उभिएर कनान देश त यात्रा गरिरहेको त छैनौँ, हामी कोही पनि छैनौँ, हामी नेपालमा छौँ। तर हामी ख्रिस्टमा हुनेहरू, यद्यपि हामी इस्रायली रहेनौँ, यद्यपि हामी अहिले सिनै पर्वतको फेदमा छैनौँ, यद्यपि हामी मूसाको नेतृत्व पनि छैनौँ र हामी कनान देशतर्फ गइरहेको छैनौँ, तर हामी पनि ख्रिस्टियन हौँ र हामी पनि यस संसारमा यात्रामै छौँ, बाटोमै छौँ। हामी पनि प्रतिज्ञाको देशतर्फ जाँदैछौँ, त्यो देश स्वर्ग हो। परमेश्वरले प्रतिज्ञा गर्नुभएको देश हाम्रो निम्ति भनेको स्वर्गीय देश हो। कतिपयले सोचे जस्तै अमेरिका होइन प्रतिज्ञाको देश, अस्ट्रेलिया युके होइन, यो हाम्रो प्रतिज्ञाको देश स्वर्ग हो। अनि यो आत्मिक यात्रामा परमेश्वर हामीलाई यहाँ दुईवटा कुरा गर्न भन्दै हुनुहुन्छ, आह्वान गर्दै हुनुहुन्छ, दुईवटा कुरा जसरी इस्रायलले गर्नुभएको थियो। पहिलो भनेको उहाँ परमेश्वर हामीलाई उहाँमाथि भरोसा गर्न बोलाउँदै हुनुहुन्छ, बुझ्नुहुँदैछ, उहाँमाथि भरोसा गर्न। हाम्रो पनि यो विजय प्रतिज्ञा भइसकेको छ, विजय ख्रिस्टको, हामी पनि एक दिन स्वर्गमा पुग्नेछौँ। तर यो यात्रामा परमेश्वरले हामीबाट यही कुरा चाहनुहुन्छ कि हामी उहाँमा भरोसा गरौँ, आजको दिनको लागि, भोलिको दिनको लागि हामी परमेश्वरमा भरोसा गरौँ, हाम्रो वर्तमानको लागि, हाम्रो भविष्यको लागि परमेश्वरमा भरोसा गरौँ। परमेश्वर हाम्रो प्रबन्धक हुनुहुन्छ, उहाँले हाम्रो सबै खाँचो आवश्यकताहरू पुरा गर्नुहुनेछ। हामीले सुरक्षाको निम्ति, हामीले सुखको निम्ति अरू मूर्तिहरूको सामु हामी झुकिरहनु पर्दैन, अरू मूर्तिहरूको अगाडि ढोग्नु पर्दैन, किनभने परमेश्वरले नि तपाईँको भविष्य सम्हाल्नुहुन्छ। परमेश्वरलाई राम्रोसँग थाहा छ तपाईँ अहिले कुन परिस्थिति भएर गइरहनु भएको छ, तपाईँ कुन दुःख कष्ट भएर तपाईँ गइरहनु भएको छ, भोलि तपाईँले के सामना गर्नुपर्नेछ, परमेश्वरलाई राम्ररी थाहा छ, उहाँलाई थाहा छ। आजको यो महँगी र चुनौतीको बिच तपाईँले आफ्नो छोराछोरीलाई कसरी हुर्काउनुहुन्छ तपाईँलाई थाहा छ। डक्टरले तपाईँलाई भनेको छ कि तपाईँको छोराछोरीलाई हुर्काउनु तपाईँलाई गाह्रो हुनेछ, तर परमेश्वरलाई थाहा छ तपाईँले आफ्नो छोराछोरीलाई हुर्काउनुहुनेछ, परमेश्वरले आफ्नो अनुग्रह तपाईँलाई दिनुहुनेछ। उहाँलाई थाहा छ तपाईँले आफ्नो ऋण कसरी तिर्नुहुनेछ भनेर, उहाँलाई थाहा छ तपाईँले आफ्नो गाह्रो र निराशजनक वैवाहिक जीवनमा तपाईँ कसरी अगाडि बढ्नुहुन्छ भनेर, परमेश्वरले प्रबन्ध गर्नुहुनेछ सबै कुरा। यो ख्रिस्टियन यात्रा परमेश्वरको प्रबन्धले मात्र सम्भव हुनेछ। तपाईँको डर परमेश्वरलाई थाहा छ, तपाईँको सङ्घर्ष परमेश्वरलाई थाहा छ, तपाईँको जीवन कसरी अगाडि बढ्छ परमेश्वरलाई थाहा छ। त्यसैले प्रियहरू, चिन्तामा डुबेर आफ्नो जीवन खेर नफाल्नुहोस्, परमेश्वर तपाईँको साथमा हुनुहुन्छ, उहाँले जुटाउनुहुनेछ, साथै परमेश्वर तपाईँको साथमा हुनुहुन्छ। हाम्रो ख्रिस्टियन यात्रा परमेश्वरको उपस्थितिले सम्भव हुनेछ। सङ्कटको बेला उहाँ तुरुन्तै सहायता गर्नुहुने परमेश्वर हुनुहुन्छ, उहाँ तपाईँको दुःखमा सधैँ तपाईँसँग हुनुहुन्छ, उहाँ तपाईँको पीडामा, शोक र रोदनमा तपाईँ साथ हुनुहुन्छ, उहाँ तपाईँ बिरामी परेर ओछ्यानमा पर्दा तपाईँसँगै हुनुहुन्छ, तपाईँ अस्पतालको कोठामा हुँदा पनि परमेश्वर तपाईँसँगै हुनुहुन्छ, तपाईँ परमेश्वर तपाईँको जीवनको हरेक ऋतुमा, हरेक परिस्थिति, हरेक क्षणमा तपाईँसँगै हुनुहुन्छ। साथै परमेश्वरले आफ्नो मानिसहरूको, तपाईँको रक्षा गर्नुहुनेछ, उहाँको प्रबन्ध, उहाँको उपस्थिति, साथै उहाँको रक्षा माथि पनि हामी भरोसा गर्न बोलाएको छौँ। कहिलेकाहीँ तपाईँले सोचेको योजना पुरा नहोला, किनभने परमेश्वर तपाईँलाई कुनै नराम्रो कुराबाट जोगाउनु हुँदै थियो। कहिलेकाहीँ हामीले चाहेको कुराले हाम्रो हृदयलाई परमेश्वरबाट टाढा लैजान सक्छ, उहाँको बुद्धि इच्छा सधैँ हाम्रो आफ्नै इच्छाभन्दा उत्तम हुन्छ। तर हाम्रो निम्ति प्रश्न भने के तपाईँ र म यस जीवनमा परमेश्वरमाथि भरोसा गर्न तयार छौँ? आर वी विलिङ टु ट्रस्ट गड? हामीले प्रश्न थियो कि हामी परमेश्वरमाथि भरोसा गर्न तयार छौँ। अनि दोस्रो कुरा, परमेश्वर हामीलाई उहाँमाथि पूर्ण रूपमा समर्पित हुन बोलाउँदै हुनुहुन्छ, समर्पित अर्थात् परमेश्वर हाम्रो भक्ति, हाम्रो प्रेम बाँडिएको चाहनुहुन्न। परमेश्वरले बाँडिएको भक्ति कहिले पनि सहनुहुन्न। हामीले हाम्रो हृदय परमेश्वरलाई आधी अनि अरू कुरालाई आधी दिएको उहाँ कहिले पनि चाहनुहुन्न। परमेश्वरलाई फिट्टिकै मन पर्दैन यो कुराहरू। हामीले परमेश्वर र मूर्ति दुवैको सेवा गरेको उहाँ चाहनुहुन्न। परमेश्वर लोभी भएर होइन, परमेश्वर आफैमा अरू असुरक्षित महसुस उहाँले गर्नुभएकोले होइन, परमेश्वर मात्र साँचो परमेश्वर हुनुभएकोले, उहाँ मात्र हाम्रो साँचो मुक्तिदाता र जीवन दिनेवाला हुनुभएको कारणले गर्दाखेरि उहाँ बाहेक कसैले पनि हामीलाई जीवन दिन सक्दैन, बचाउन सक्दैन। हुन त आज हामी यहाँ फलाम र ढुङ्गाले बनेको मूर्तिहरूको अगाडि नढोकाउला. इस्रायलको निम्ति त्यही नै चुनौती थियो. तर बाइबलले मूर्तिको बारेमा कुरा गर्दा त्यो केवल एउटा धातुको मूर्तिमा मात्र सीमित रहँदैन. बाइबलले जब मूर्तिको बारेमा कुरा गर्छ, जुनसुकै कुरा पनि हाम्रो निम्ति मूर्ति बन्न सक्छ. जुनसुकै कुरा, जुनैसुकै कुरा जसले हाम्रो हृदयलाई चोर्छ, हाम्रो हृदयलाई नियन्त्रण गर्छ र परमेश्वरलाई दिनुपर्ने स्थान र महिमा आफै लिन्छ, त्यो नै मूर्ति हो, त्यो नै मूर्ति हो. पैसा पनि मूर्ति बन्न सक्छ, सफलता मूर्ति बन्न सक्छ, सुख सुविधा मूर्ति बन्न सक्छ, अरूको प्रशंसा, सम्बन्ध, आराम, सेवकाई, परिवार, हाम्रा ग्याजेट्सहरू, मोबाइल फोनहरू समेत हाम्रा मूर्ति बन्न सक्छौँ. अनि सबै संसारका मानिसहरू यिनै कुराहरूको पछि लागिरहेको छ, किनभने यिनै कुराहरूले जीवन दिने, सुख दिने, सुरक्षा दिने झुटो प्रतिज्ञा गर्छ. तर वास्तवमा यिनीहरूले आफ्नो प्रतिज्ञा कहिले पनि पुरा गर्दैन. त्यसैले परमेश्वर चाहनुहुन्न कि यी कुराले हाम्रो हृदयलाई कैद गरोस्, हामीलाई दास बनाओस्, हामीलाई नियन्त्रण गरोस्. यी कुराहरू तबसम्म मात्र राम्रा हुन् जबसम्म तिनले हाम्रो हृदयमा परमेश्वरको स्थान लिँदैनन्, हामीले यी मूर्तिहरूसँग कुनै सम्झौता गर्नुहुन्न. प्रिन्सिपल त्यही हो. इस्रायलले मूर्तिसँग सम्झौता गर्नु हुँदैन थियो, उनीहरूले मूर्तिलाई आफ्नो बीचबाट हटाउनु पर्थ्यो, सुक्खा ढुङ्गालाई टुक्रा टुक्रा पार्नु पर्थ्यो. आज हामी पनि त्यही गर्न बोलाइएका छौँ, किनकि परमेश्वरले त्यो डिभाइडेड डिभोसन, उहाँलाई आदि उपासना दिने, उहाँलाई आदि प्रेम गर्ने अनि अरू कुराहरूलाई आदि प्रेम गर्ने त्यो त्यो विभाजित त्यो हृदय उहाँ चाहनुहुन्न. त्यसो हामी हाम्रो हृदयको मूर्तिहरूलाई कसरी हटाउन सक्छौँ? सत्य कुरा के भने फेरि हामी आफैले यी मूर्तिहरूलाई हृदयबाट कहिले पनि हटाउन सक्दैन. हाम्रो हृदय उपासना गर्नकै निम्ति अथवा आराधना गर्नकै निम्ति बनाइएको हो. मानिसको हृदय कहिले खालि बस्न सक्दैन, यसलाई सधैँ कुनै न कुराले भरिरहेको हुन्छ, ओगटिरहेको हुन्छ. यदि सही कुराले हाम्रो हृदयमा स्थान पाएन भने अथवा सही कुराले हाम्रो हृदयलाई राज्य गरेन भने गलत कुराले राज्य गर्न थाल्छ. त्यसैले मूर्तिहरूलाई केवल बल गरेर हटाउने होइन, तर त्योभन्दा ठुलो र उत्तम कुराले त्यसलाई प्रतिस्थापन गर्नुपर्ने हुन्छ. एकजना ईश्वरशास्त्री टिम केलरले यसरी भन्नुभएको छ कि मूर्तिहरूलाई हटाउन सकिँदैन, तिनीहरूलाई त त्योभन्दा बढी महान र उत्तम कुराले मात्र विस्थापित गर्न सकिन्छ. अनि हाम्रा प्रभु येशू ख्रीष्टभन्दा महान र उत्तम अरू कुरा के हुनसक्छ र? सैतानले पनि येशूलाई आराधना र पूर्ण समर्थताको परीक्षा गरेको थियो, तर उहाँ कहिले पनि असफल हुनुभएन. उहाँले सैतानका झुटो प्रतिज्ञाहरूको अगाडि ढोक्न इन्कार गर्नुभयो र मृत्युको घडीसम्म परमेश्वरप्रति विश्वासयोग्य रहनुभयो. यहाँलाई थाहा छ, येशूले हर समय परमेश्वरको प्रबन्धमा भरोसा गर्नुभयो. उहाँको उपस्थितिलाई उहाँले जहिले पनि ध्यान दिनुभयो, परमेश्वरको सुरक्षामा उहाँ आड लिनुहुन्थ्यो र क्रुससम्मै येशु विश्वासयोग्य रहनुभयो. अनि तेस्रो दिनमा उहाँ मरेकाहरूबाट जी उठ्नुभयो. यसको अर्थ प्रिय, हाम्रो भविष्य सुरक्षित छ, हाम्रो विजय पक्का छ, हाम्रो स्वर्गीय सम्बन्धी ग्यारेन्टी भइसकेको छ. स्वर्ग हाम्रो, ख्रिस्ट हाम्रा हुनुहुन्छ. त्यसैले प्रिय, मूर्तिहरूको सामु नरिउनुहोस्, परमेश्वरको कुरा सुन्नुहोस् र उहाँको मात्र आज्ञा पालन गर्नुहोस्. येशु ख्रिस्टलाई बलियो गरी समाति राख्नु, किनभने उहाँ मात्र हाम्रो आराधनाको योग्य हुनुहुन्छ. कि तपाईँ साँच्चै नै वास्तवमै यी चिन्ता जीवनमा हुने फिक्रीहरूबाट मुक्ति चाहनुहुन्छ, स्वतन्त्र हुन चाहनुहुन्छ? कि तपाईँ सधैँ स्वास्थ्य, धन, सफलता, पद वा मान प्रतिष्ठाको पछि दौडिने त्यो तृष्णाबाट स्वतन्त्र हुन चाहनुहुन्छ? त्यसो भए ख्रिस्टलाई अझ बढी पछि आउनुहोस्, ख्रिस्टलाई यसो आफ्नो हृदय भर्न दिनुहोस्। तपाईँले जति धेरै ख्रिस्टको इच्छा गर्नुहोस् तपाईँ त्यति धेरै ख्रिस्टमा आनन्दित हुनुहुन्छ. जति धेरै तपाईँ ख्रिस्टमा आनन्दित हुनुहुन्छ त्यति नै कम तपाईँको इच्छा यो संसारप्रति हुनेछ. त्यति नै थोरै कम तपाईँको हृदयले संसारको चाह गर्नेछ. फेरि कुनै मानिसले आफ्नो समय कसरी बिताउँछ त्यो हेरेर उसको हृदयमा के भरिएको छ, कुन कुराले उसको हृदयलाई नियन्त्रण गरेको छ भन्ने कुरा सजिलो थाहा पाउन सकिन्छ उसले बिताउने समयलाई हेरेकै भरमा. तपाईँले आफ्नो हृदयलाई जति धेरै सांसारिक कुराहरू खुवाउनुहुन्छ त्यति नै बढी तपाईँ संसारकै कुराहरू चाहन थाल्नुहुन्छ. यी तपाईँ दिनभरि आफ्नो मोबाइल र स्क्रिनमा अरूसँग भएका कुराहरू मात्र हेरिराख्नुहुन्छ, अरूको जीवन, अरूको खुवाई डुलाई हेरिराख्नुहुन्छ, तुलना गरिरहनुहुन्छ भने तपाईँको मनमा पनि त्यस्तै जीवनको तृष्णा हुन थाल्छ. त्यही चाहनुहोस् तपाईँ, वाट यु सी द्याट यु वान्ट, होइन र तपाईँ जे देख्नुहुन्छ त्यही तपाईँ पनि चाहनुहुन्छ। तर यसको सट्टा परमेश्वरको वचनमा समय बिताउनुहोस्, प्रार्थनामा समय बिताउनुहोस्, आत्मिक र एकदमै असल बाइबली कुराहरू कि पुस्तकहरू पढ्नमा समय बिताउनुहोस्, परमेश्वरको मानिसहरूसँग समय बिताउनुहोस्, अनि बिस्तारै बिस्तारै तपाईँको हृदयले अरू थोकभन्दा बढी ख्रिस्टलाई चाहनेछ, ख्रिस्टलाई चाहनेछ, अनि तपाईँले आफ्नो वैवाहिक जीवनको लागि ख्रिस्ट बाहेक अरू केही पनि चाहनुहुने छैन, आफ्ना छोराछोरीको लागि पनि ख्रिस्ट बाहेक अरू केही चाहनुहुने छैन, आफ्नो जीवनको लागि पनि ख्रिस्ट बाहेक अरू कुनै कुरा चाहनुहुने छैन, किनभने ख्रिस्टमा तपाईँले सबथोक पाउनुभएको छ। कनान देश जित्ने प्रतिज्ञा त भइसकेको थियो, तर त्यो पुरा हुन अझै धेरै समय बाँकी थियो। इस्रायलीहरू अझै पनि सिनै पर्वतको फेदमा नै थिए, र मोसा परमेश्वर मानिसको बिचमा मध्यस्थकर्ताको रूपमा उभिरहेका थिए। त्यसैले परमेश्वर मोसालाई करारलाई पक्का गर्न फेरि एकपटक सिनै पर्वत माथि आउन निमन्त्रणा दिनुभयो। यस कुराले हामीलाई आजको वचनको दोस्रो बुदातर्फ जान्छ, करारको पक्का, करारको पक्का, द कभनन्ट कन्फर्म्ड। 24:3 तब मोसाले गएर परमप्रभुका सबै कुरा र विधि विधानहरू मानिसहरूलाई सुनाए, तब तिनीहरू सबैले एकै स्वर गरी भने, परमप्रभुले भन्नुभएका सबै वचनहरू हामी पालन गर्दैछौँ। तब मोसाले परमप्रभुका सबै वचनहरू लेखे। बिहान सबै उठेर मोसाले पर्वतको पल्लो छेउमा एउटा वेदी बनाएर इस्रायलका 12 कुल अनुसार 12 ढुङ्गाका खम्बा उभ्याए। तब तिनीहरूले इस्रायलका जवानहरूलाई पठाए र तिनीहरूले परमप्रभुको निम्ति होम बलि र साँढेहरूको मेल बलि चढाए। मोसाले आधा रगत लिएर कचौरामा हाले र आधा रगत चाहिँ वेदीमा छर्के। त्यसपछि तिनले करारको पुस्तक लिएर मानिसहरूको सामुने पढे। तिनीहरूले जवाफ दिए, परमप्रभुले भन्नुभएको सबै कुरा हामी गर्नेछौँ र आज्ञाकारी हुनेछौँ। तब मोसाले रगत लिएर मानिसहरूमाथि छर्केर भने, हेर, यो त्यस करारको रगत हो जो परमप्रभुले आफ्ना यी सबै वचनअनुसार तिमीहरूसित बाँध्नुभएको छ। सो करार के हो? एकदम बाइबल विथ टम श्राइनरले यसलाई यसरी बुझाउनु भएको छ, करार भनेको आफ्नै इच्छाले चुनिएको एउटा यस्तो सम्बन्ध हो जहाँ दुईवटा पक्षहरूले एकअर्कासँग पक्का र काटे प्रतिज्ञाहरू गर्दछन्। हामी यहाँ देख्छौँ यही कुरा 24 हामी देखिरहेको छौँ। यहाँ करारको दुई पक्षहरू थिए, एकातिर स्वयं परमेश्वर हुनुहुन्छ र अर्कोतिर इस्रायलका मानिसहरू जसको प्रतिनिधित्व 74 अगुवाहरूले गरेका थिए। अनि यी दुईको बिचमा मोसा उभिएका थिए र परमेश्वर मानिसहरूको बिचमा मोसा नै मध्यस्थ गर्दा थिए। अनि यो करार कुनै जबरजस्ती गरिएको सम्बन्ध थिएन, तर आफ्नो इच्छाले चुनिएको सम्बन्ध थियो। बाइबलको करारमा सधैँ परमेश्वरले पहिलो कदम चाल्नुहुन्छ, परमेश्वर अनुग्रह गरेर इस्रायल जस्तो एउटा अयोग्य जातिले आफ्नो बहुमूल्य सम्पत्ति बनाउन चुन्नुभयो, अनि बदलामा इस्रायलीहरूलाई परमेश्वर कुरा मान्न र करारप्रति विश्वासी गरेर रहन बोलाइएको थियो। तसर्थ प्रत्युत्तर स्वरूप सबैले एक स्वर गरे भने पद 3 कि परमप्रभुले भन्नुभएका सबै वचन हामी पालन गर्नेछौँ। यो उनीहरूको करारप्रतिको प्रतिबद्धता थियो, एउटै स्वर। सो मानिसहरूले सार्वजनिक रूपमा परमेश्वरको व्यवस्थालाई स्वीकार गरे र करारलाई मन्जुर गरे, परमेश्वरको कुरा मान्न उनीहरू एकजुट भएर उभिए। तर यो करार केवल मुखको बोली वा प्रतिज्ञाले मात्र पक्का हुनेवाला थिएन, यो त रगत र रोटीद्वारा पक्का गरिनुपर्ने थियो। द कभनन्ट वाज कन्फर्म थ्रु ब्लड एन्ड ब्रेड। पहिलो हेर्नुहोस् न, रगतद्वारै करार पक्का गरिएको छ। मोसा बिहान सबै उठेर मोसाले पर्वतको पल्लो छेउमा एउटा वेदी बनाएर इस्रायलका 12 कुलहरूका कुल अनुसार 12 ढुङ्गा खम्बा उभ्याए। यी खम्बाले यही सम्झाउँथे कि यहोवा परमेश्वरले आफ्नो मानिसहरूसँग करार बाँध्नु भएको छ। उनीहरूले परमेश्वरको अनुग्रहको उद्धारको अनुग्रह र उहाँको विश्वासिकतालाई सधैँ सम्झन सकुन् भनेर ती खम्बाहरू त्यहाँनिर उभ्याइएका थिए। त्यसपछि मोसाले इस्रायलका जवानहरूलाई बलिदान चढाउन पठाए, अनि मोसाले बलिदान गरेको पशुको रगत आधा लिएर के गरे, कचौरामा हाले, आधा रगत चाहिँ वेदीमा छर्के। सो वेदीमा छर्किएको रगतले करारमा परमेश्वरको पाटोलाई देखाउँदछ, किनकि करारमा दुईवटा पाटो हुन्छ, दुईवटा पक्षहरू हुन्छ, जसले यो प्रमाणित गर्थ्यो कि स्वयं परमेश्वर आफ्नो मानिसहरूसँग सम्बन्ध गाँस्दै हुनुहुन्छ परमेश्वर। अनि पापको प्रयास र क्षमाको लागि बलिदान गरेको पशुको रगत सबै मानिसहरूले आफ्नै आँखाले देख्ने गरी गरेको एउटा स्पष्ट प्रदर्शन थियो। यसले सम्पूर्ण पवित्र शास्त्रको एउटा सत्यतालाई जोड दिँदछ कि रगत नबगाइकन पापको क्षमा हुन सक्दैन। अनि यसले इस्रायलले एउटा कुरा एउटा महान कुरा, एउटा महान सत्यता सम्झाउँदथ्यो कि परमेश्वर अगाडि उनीहरूको स्वीकार्यता, उनीहरू आफ्नै धार्मिकताले गर्दा होइन तर परमेश्वरको अनुग्रह र बलिदानको रगतले गर्दा मात्र भएको थियो। यो कुरा याद दिलाउँदथ्यो। त्यसपछि मोसाले करारको पुस्तक लिएर मानिसहरूको सामु पढे। त्यो करारको पुस्तकमा के लेखेको थियो? अगाडि भएका 20 अध्यायमा 19 अध्याय 20 अध्याय 21 अध्याय 22 अध्याय 23 अध्यायमा भएका ती सबै व्यवस्थाहरू, विधि विधानहरू। अनि तिनीहरूले त्यो सुने अनि सबैले जवाफ दिए, परमप्रभुले भन्नुभएका सबै कुरा हामी गर्नेछौँ र आज्ञाकारी हुनेछौँ। अनि तब मोसाले बाँकी रगत दिएर मानिसहरूमाथि सर्के, मानिसहरूमाथि, र भने, हेर यो त्यस रगतको करार हो जो परमप्रभुले आफ्ना यी सबै वचनहरूसँग तिमीहरूसित बाँध्नु भएको छ। अनि यो यस कुराको चिन्ह थियो कि बलिदानको रगतले जुन अनुग्रहलाई देखाउँदथ्यो, जुन कृपालाई देखाउँदथ्यो, ती मानिसहरू अब त्यही अनुग्रह पाउने हकदार बनेका छन्। त्यो रगत वेदीमा छर्कियो, त्यहाँबाट परमेश्वरको कृपा अथवा परमेश्वरको क्षमा बगी आउँछ त, अनि यो रगत मानिसहरूमा छर्कियो अनि यी मानिसहरूले त्यो कृपा पाउनेछन्, त्यसको हकदार उनीहरू हुनेछन्, जसमा त्यो रगत पऱ्यो उनीहरू मात्रै। यो करार बलिदानद्वारा पक्का भयो, रगतद्वारा छाप लगाइयो, त्यसपछि परमेश्वरको उपस्थितिमा खानपिन गरेर सङ्गति गर्यो अथवा उत्सव मनाइयो, रोटीद्वारा पक्का गरेको अथवा सेलिब्रेट गरेको करार हामी देख्छौँ। पद 9 हेर्नुहोस् न, 24:9 पदमा, त्यसपछि मोसा, हारुन, नादव, अबिहु र इस्रायलका धर्मगुरुहरूमध्ये 70 माथि उक्ले र इस्रायलका परमेश्वरलाई देखे। अचम्म, यी मानिसहरूले इस्रायलको परमेश्वरलाई देखे। अनि बाइबलमा भनेको छ अन्त कतै कि परमेश्वरलाई देखेर कोही पनि जीवित रहन सक्दैन, किनकि परमेश्वर पवित्र हुनुहुन्छ र मानिसले उहाँलाई, यदि पापी मानिसले उहाँलाई देख्यो भने त्यो मानिस जीवित रहन सक्दैन। परमेश्वर भस्म पार्ने आगो हुनुहुन्छ। तर यसको अर्थ के हो? यी मानिसहरूले इस्रायलको परमेश्वर देखे तर पनि उनीहरू जीवितै छन्। सो उनीहरूले परमेश्वरलाई देखे भन्नुको अर्थ यो कदापि होइन कि उनीहरूले उहाँको वास्तविक रूप देखे अथवा उहाँको अनुहारलाई आम्ने सामने सिधा सादा देखे, सिधा सिधा देखे भनेको होइन। वास्तवमा के भएको थियो भने परमेश्वरले अनुग्रह गरे उनीहरूका आँखा, मानव आँखा र शरीरले जति सहन सक्छ त्यति मात्र आफूले प्रकट गर्नुभएको थियो। अनि तिनीहरूले के देखे? उहाँका खुट्टा मुनि, खुट्टा होइन, खुट्टा मुनि निरले छापेको आकाश जस्तै सफा भएको पेटी जस्तो देखे। उनीहरूले परमेश्वरलाई देखे तर के देखे भन्दाखेरि उहाँको खुट्टा मुनि निरले छापेको आकाश जस्तै सफा भएको पेटी जस्तो देखे, नट इभन क्लोज, होइन र? एउटा गजबको बयान छ, कस्तो दृश्य हो अनि म सर हामीलाई भन्दैन यो कस्तो दृश्य भनेर। अनि मोसाले हामीलाई परमेश्वरको रूप कस्तो थियो भनेर बेली विस्तार लगाउनुभन्दा पनि उसले उहाँको महानता, उहाँको पवित्रता र स्वर्गीय महिमा कति विशाल थियो भन्ने कुरा बुझाउन यहाँ खोजिरहेका छन्। तिनीहरूको आँखा, उहाँको खुट्टा मुनि निले छापेको आकाश त सफाएको पेटीभन्दा माथि गएको छैन, त्यो माथि लाने पनि उनीहरूसँग त्यो साहस औकात छैन। परमेश्वरलाई देख्नु त, उहाँलाई आम्ने सामने हेर्नु त परको कुरा हो। तर यो कुराले एउटा कुरा पक्का भयो, उनीहरूलाई थाहा भयो, एउटा कुरा पक्का थाहा भयो यो दृश्यले नि कि परमेश्वर त्यहाँ हुनुहुन्थ्यो। गड वाज देयर, करारका परमप्रभु परमेश्वर पर्वतमा उपस्थित हुनुहुन्थ्यो र आफ्नो मानिसहरूसँग करार पक्का गर्दै हुनुहुन्थ्यो। तर सबैभन्दा अचम्मको र सुखद कुरा, खुसी कुरा त पद 11 आउँछ। हेर्नुहोस् न, तर उहाँले इस्रायलहरूका नायकहरूका विरुद्धमा आफ्नो हात उठाउनु भएन। यो सबभन्दा अचम्मको कुरा त, अरू शब्द भन्नुपर्दाखेरि यी मानिसहरूले परमेश्वर देखे तर पनि मरेनन्, तर पनि मरेनन्। उनीहरूले दण्ड पाउनुको सट्टा परमेश्वरको बरु न्यानो, एउटा न्यानो सङ्गति पाए, नष्ट हुनुको सट्टा उनीहरूलाई त्यहाँ बरु स्वीकार गरियो, स्वागत गरियो। यो नै करारको साँचो सङ्गति थियो. जब बलिदान भयो, रगत छर्कियो, करार पक्का गरे, त्यसपछि परमेश्वरको उपस्थितिमा एउटा ठुलो भोज भयो. उनीहरूले खानपान गरे, परमेश्वरलाई देखे र खानपान गरे. अनि यो भोजको अर्थ यही थियो, खानपानको अर्थ यही थियो कि पवित्र परमेश्वरले पापी मानिसलाई आफ्नो उपस्थितिमा स्वागत गर्नुभएको छ. यसको अर्थ यही हुन्छ, उनीहरूको आफ्नो योग्यताले गर्दाखेरि होइन, तर उनीहरूको निम्ति त्यो वेदीमा बगाएको रगतले मात्र, रगतले मात्र यो फेलोसिप सम्भव भएको छ, सङ्गति सम्भव भएको छ. अनि पर्वतमा करारको भोज र सङ्गति सकेपछि मोसालाई फेरि बोलाइयो. अनि पद 12 परमप्रभुले मोसालाई भन्नुभयो, पर्वतमाथि मका आएर बस, तैँले तिनीहरूलाई सिकाउनलाई मैले लेखेका व्यवस्था र आज्ञाहरूका शिलापाटीहरू तँलाई दिनेछु. त मोसा पर्वतमा उक्ले र बादलले पर्वतलाई ढाकिराख्यो. परमप्रभुको महिमा सिने पर्वतमा रह्यो र बादलले 6 दिनसम्म पर्वतलाई ढाकिराख्यो. 7 दिनमा परमप्रभुले बादलको बिचबाट मोसालाई बोलाउनु भयो. अनि याद गर्नुहोस्, परमप्रभुको महिमा कतै लुकेको थिएन. ईश्वरका सबै मानिसहरूले तलबाट यो देखिरहेका थिए. उनीहरूको लागि परमप्रभुको महिमा पर्वतको टाकुरामा दन्किरहेको आगो जस्तो देखिन्थ्यो. त मोसा बादलको बिचमा भएर पर्वतमा उक्ले र तिनी पर्वतमा 40 दिन र 40 रात रहे. यसरी कनान देश जित्ने प्रतिज्ञा पनि दियो, अथवा कनान देशमाथिको विजयको प्रतिज्ञा पनि गरियो र करारलाई रगत रोटीद्वारा पक्का पनि गरियो. तर यो चाहिँ अझै एउटा प्रश्न बाँकी नै छ कि इस्रायलले यो करार पालन गरे त, कि इस्रायलले यो करारको शर्तहरू पुरा गरे. परमप्रभुले भन्नुभएको सबै कुरा हामी गर्नेछौँ र आज्ञाकारी हुनेछौँ भनेर उनीहरूले जुन प्रतिज्ञा गरेका थिए कि उनीहरूले ती पुरा गरे त, दुःखको कुरा तिनीहरूले गरेनन्. यदि इस्रायलले इस्रायलीहरूले परमप्रभुको कुरा साँच्चै नै मानेका भए, करारका शर्तहरू पुरा गरेका भए र करारप्रति विश्वासयोग्य भएका भए, बाइबलको कथा यहीँ नै सकिनेवाला थियो, त्यहाँ नयाँ करार आइपुग्नेवाला थिएन. तर पुरानो करारको इतिहास अझै अगाडि बढिरहन्छ. उनीहरूले गरेको त्यो प्रतिज्ञा धेरै दिन टिक्नै सकेन, उनीहरू चाँडै नै असफल भए. तपाईँ प्रस्थान 32 पुगेपछि यो कुरा स्पष्ट देख्नुहुनेछ. प्रतिज्ञा गरे कनान देशमा पसिसकेपछि पनि कथा सकिँदैन वास्तवमा, किनभने इस्रायलले करारलाई पालन गर्नै सक्दैनन्. इस्रायलको इतिहास परमेश्वर प्रतिको त्यो धोका र अविश्वास योग्यताको इतिहास बनेको छ. उनीहरू पटक पटक परमेश्वरबाट तर्केर टाढा गइरहेको छ. बाइबलका अगमवक्ताहरूले इस्रायलले एउटा अविश्वास योग्य धोकेबाज पत्नीसँग, श्रीमतीसँग तुलना गरेका छन्. होसेको पुस्तकमा तपाईँ देख्न सक्नु, जसले आफ्नो पवित्र करारलाई लत्याएर अरू प्रेमीहरू अथवा मूर्तिहरूको पछि दौडे, उसले आफूलाई औधिम प्रेम गरेर दासत्वबाट उद्धार गर्ने आफ्नो असली साँचो श्रीमान परमेश्वरलाई नै त्यागे. तर अचम्म कुरा त के छ भने, मानिसहरू जतिसुकै घात गरे पनि परमेश्वर सधैँ विश्वासयोग्य रहिरहनु भयो. उहाँ पटक पटक आफ्ना तिनै ढिट र विद्रोही मानिसहरूलाई खोज्दै जानुभयो. उहाँले पटक पटक उनीहरूलाई क्षमा गर्नुभयो र फेरि आफ्नो घरमा फर्काएर ल्याउनु भयो, जसरी होसेले आफ्नो श्रीमतीलाई घरमा जारी तिरी तिरी फर्काएर ल्याए. अन्तत परमेश्वरले एउटा नयाँ करार बाँध्नुभयो. अनि यो सिनै पर्वतमा इस्रायलसँग गरेको पुरानो करार जस्तो थिएन, जसलाई मानिसहरूले आफ्नो कमजोरी र विद्रोही स्वभाव कारण बारम्बार तोडिरहन्थे. यस नयाँ करारमा परमेश्वरले अब नियम मात्र दिनुहुने छैन, तर त्यो नियम पालन गर्नको लागि आफ्नो मानिसहरूलाई नयाँ हृदय पनि दिने उहाँले प्रतिज्ञा गर्नुभएको छ. यर्मिया 31 यो प्रतिज्ञा हामी स्पष्ट देख्न सक्छौँ. म अहिले पढ्ने छैन समय खातिर, तर तपाईँ पढ्न सक्नुहुन्छ यर्मिया 31:31-34 परमेश्वरले केवल यो गर त्यो गर भनेर मात्र आज्ञा गर्नुहुने छैन अब, तर त्यो आज्ञा पालन गर्ने शक्ति र क्षमता पनि उहाँले दिनुहुनेछ. उहाँले आफ्नो व्यवस्थाहरूलाई मानिसको हृदयमै लेखिदिनुहुनेछ र उहाँका मार्गमा हिँड्ने इच्छा बल दिनुहुन्छ. वास्तवमा परमेश्वर आफ्नै आत्मा मानिसहरूमा हालिदिने प्रतिज्ञा गर्नुहुन्छ, जुन पुरानो करारमा हामी देख्दैनौँ. अनि सबैभन्दा उत्तम र अचम्मको कुरा त के छ भने, यस नयाँ करारको मध्यस्थकर्ता मोसा वा दाऊद जस्ता कोही साधारण मानिस होइनन्, बरु स्वयं परमेश्वर हुनुहुनेछ, जो हामी जस्तै मानिस भनी संसारमा आउनुभयो आजभन्दा 2000 वर्ष पहिले. जसै नयाँ करारको पर्दा खुल्छ, इतिहासकै त्यो सबैभन्दा ठुलो रहस्य छर्लङ्ग हुन्छ कि येशू ख्रीष्ट नै हाम्रो साँचो र सबैभन्दा उत्तम मध्यस्थकर्ता हुनुहुन्छ र उहाँले नै आफ्नो बहुमूल्य रगतद्वारा यो नयाँ करारलाई सदाको निम्ति पक्का गर्नुभयो. जब येशू ख्रीष्टतर्फ जाँदै हुनुहुन्थ्यो, अघिल्लो रात उहाँले आफ्नो चेलाहरूसँग अन्तिम भोजन खानुभयो. भोजन खाइरहेको बेला येशूले रोटी लिनुभयो, आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभएर चेलालाई दिनुभएर भन्नुभयो, लेओ खाओ, यो मेरो शरीर हो. अनि कचुवालाई लिएर उहाँले भन्नुभयो, यो नयाँ करारको मेरो रगत हो. पुरानो करारमा पशुको रगत थियो, यो नयाँ करारमा मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ. यसुले यो कुरा स्पष्ट पार्दै हुनुहुन्थ्यो प्रियहरू कि परमेश्वरसँगको यो नयाँ सम्बन्ध करार अब यसु ख्रिस्टकै बलिदानद्वारा उहाँकै रगतद्वारा मात्र सम्भव हुनेछ। पवित्र परमेश्वर पापी मानिसहरू बिचमा सम्बन्ध हुनुको लागि पापको क्षमा वा प्रयासित हुनै पर्थ्यो, त्यहाँ रगत बग्नै पर्थ्यो, कसै न कसैको मृत्यु हुनै पर्थ्यो, प्राण जानै पर्थ्यो, अन्त्यो स्थान ख्रिस्टले लिनुभयो। अनि यो नियम सम्पूर्ण बाइबलमा हामी देख्दछौँ। अदनको बगैँचामा जब आदम र अब्बाले पाप गरे, परमेश्वरले उनीहरूलाई छालाको लुगा बनाइदिनु भयो। यसको अर्थ उनीहरूको शर्म र नाङ्गोपनलाई ढाक्नको निम्ति एउटा निर्दोष थुमा मर्नु परेको थियो, त्यहाँ रगतको आवश्यकता थियो। अनि पुरानो करार भन्ने यो हामी यो सिस्टम देख्दछौँ, प्रथा देख्दछौँ, बलि प्रथाको उद्देश्य नै यही हो। यदि हामी परमेश्वरका मानिसको रूपमा पुनस्थापित हुन चाहन्छौँ र उहाँको नजिक आउन चाहन्छौँ भने ख्रिस्ट हाम्रो ठाउँ मर्नु र उहाँको रगत बग्न आवश्यक थियो। अनि प्रियहरू, किनकि हामी पनि विश्वासयोग्य भएका थियौँ, हामीले पनि करार भङ्ग गरेका थियौँ, कराको श्राप मुनि थियौँ हामी पनि, हामीले पनि पापलाई प्रेम गऱ्यौँ, परमेश्वर बिना आफ्नै मर्जीमा हामी जिउन चाहन्थ्यौँ। सायद आज तपाईँ त्यो व्यक्तिमा अझै पनि हुनुहुन्छ होला, त्यो त्यो व्यक्ति तपाईँ पनि हुनुहुन्छ होला, तर परमेश्वर आफ्नो करारमा सधैँ विश्वासयोग्य रहनुभयो। जुन कुरा हामीले कहिले गर्न सक्दैनथ्यौँ, त्यो परमेश्वर ख्रिस्टमा हाम्रो लागि गरिदिनु भयो। करारको शर्तहरू ख्रिस्ट आफैले पुरा गर्नुभयो, ख्रिस्टले करारलाई पूर्ण रूपमा पालन गर्नुभयो। उहाँ इस्रायल जहाँ इस्रायल असफल भयो त्यहाँ यीशु सफल हुनुभयो, जहाँ हामी अविश्वासयोग्य भयौँ त्यहाँ ख्रिस्ट सधैँ विश्वासयोग्य रहनुभयो। अनि त्यसपछि ख्रिस्ट क्रुसमा जानुभयो, आफूले करार तोडेको कारणले गर्दाखेरि होइन, तर हामीले करार तोडेको कारण, करार भङ्ग गरेकोले गर्दाखेरि उहाँले हामीलाई परमेश्वरका फर्का ल्याउनको लागि आफ्नो ज्यान दिएर मूल्य चुकाउनु भयो। त तपाईँको लागि प्रश्न यो छ प्रियहरू, कि तपाईँले यीशु ख्रिस्टमाथि साँचो रूपमा भरोसा गर्नुभएको छ? डु यू बिलिभ इन जिजस? मेरो भनाइको अर्थ यो होइन कि तपाईँले रीतिरिवाज पुरा गर्नुभएको छ, वा के तपाईँ, मैले यो सोधिरहेको छु कि तपाईँले सुसमाचार कार्यक्रममा भाग लिनुभयो, हात उठाउनु भयो, वा पापीको प्रार्थना गर्नुभयो, ग्रहणको विधि पुरा गर्नुभयो, यो सोधिरहेको छैन मैले। के तपाईँले आफ्नो सम्पूर्ण जीवनको भार यसोमाथि सुम्पनु भएको छ, कि उहाँ मात्र तपाईँको साँचो एकमात्र मुक्तिदाता र एकमात्र प्रभु हुनुहुन्छ, तपाईँको जीवनलाई त्यो देखाउँछ? र प्रियहरू, यदि तपाईँको जवाब हो भने हो, यस, यसो नै मेरो प्रभु मुक्तिदाता हुनुहुन्छ, तपाईँ आफ्नो मुक्तिको अनन्त सुरक्षा लिएर पूर्ण रूपमा ढुक्क हुन सक्नुहुन्छ, किनकि परमेश्वरसँग हाम्रो सम्बन्ध कुनै अब सम्झौता होइन, जुन कम्पनीमा एउटा कामदार कम्पनी बिच गरिन्छ, विशेष गरी विदेश जाँदाखेरि तपाईँलाई थाहा छ यो कुराहरू, जसलाई टिकाइराख्न हामी आफैले केही गरिराख्नु परोस्, यो त एउटा करार हो जसको सुरुवात स्वयं परमेश्वरले गर्नुभयो र उहाँले नै यसलाई पुरा पनि गर्नुहुन्छ। अनि आजको अन्तिम भजनका शब्दहरूले पनि हामीले यही हाम्रो अनन्त सुरक्षा सम्बन्धी सत्यताहरूलाई सुन्दर रूपमा वर्णन गर्छ। सैतानले जब निराश पार्न मेरो दोषहरू देखाउँछ, माथि हेर्दा ख्रिस्टलाई देख्छु जसले पाप क्षमा गर्नुभयो, कारण निर्दोष थुमा मर्नुभयो मेरो पापी प्राण मुक्त भयो, धर्मी परमेश्वर सन्तुष्ट भए, ख्रिस्टलाई हेर्न र क्षमा दिन, ख्रिस्टलाई हेर्न र क्षमा दिन, हेर परमेश्वरका थुमा मेरो निष्कलङ्क धार्मिकता, बदली नहुने महान प्रभु अनुग्रह र महिमाको राजा, उहाँमा म सुरक्षित छु कारण रगतले किनिए, मेरो जीवन ख्रिस्टसँग छ, उद्धारक ख्रिस्ट परमेश्वरमा, उद्धारक ख्रिस्ट परमेश्वरमा। आउनुहोस् प्रार्थना गरौँ।